यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संविधान संशोधनका विषयमा कांग्रेस र एमाले बीच भएको सहमति कुनै दलका विरूद्ध नभएको कांग्रेस सभापति शेरबहादुर देववादको भनाई। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त। मुलुकभर पहिरोका कारण राष्ट्रिय राजमार्गका सातवटा खण्ड अवरूद्ध। 244 सड़क खण्ड एकतर्फी संचालनमा रहेको सड़क विभागद्वारा जानकारी। पाकिस्तानमा भारी वर्षाका कारण 19 जनाको मृत्यु र 20 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा नेपाल र बंगलादेश एक खेल अगावै सेमी फाइनलमा प्रवेश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीच भएको सहमति अरू दल विरूद्ध नभई देशलाई अघि बढ़ाउनु भएको बताउनु भएको छ। कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसीले हिजो काठमाण्डुमा आयोजना गरेको राजनीतिमा निष्ठा र नैतिकता विषय विमर्श कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले बहुलवादका आधारमा लोकतान्त्रिक समाजवाद उन्मुख संविधान बनेकाले त्यसलाई सफल बनाउन पनि दुई ठूला दलबीच सहमति भएको बताउनुभयो। सभापति देउवाले संविधान संशोधनका विषयमा कांग्रेस र एमाले बीच भएको सहमति कुनै दलका विरूद्ध नभई संविधान कार्यान्वयनका सवालमा आएका अप्ठ्यारा हटाउनु भएको बताउनुभयो। सभापति देउवाले वर्तमान सत्ता गठबन्धन राजनैतिक स्थायित्व कायम गर्न बनाइएको बताउनुभयो। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रदीप गिरी जस्ता नेताको भूमिकाले नै शीर्ष नेतालाई लोकतान्त्रिक गणतन्त्रको दिशामा अघि बढ़न सहयोग पुगेको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँग तर्क गर्ने भएकाले प्रदीप गिरी र दुर्गा सुवेदीलाई प्रवासकालीन राजनैतिक समयमा विद्रोही नेता भन्ने गरिएको स्मरण गर्नुभयो। नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले राजनीतिक चिन्तनका कारण गिरी सबै दलबीच लोकप्रिय बन्नुभएको र अहिले सबै दलले उहाँको रिक्तताको अनुभूति गरेको बताउनुभयो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता डाक्टर सुरेन्द्र झाले जमीन्दार परिवारमा जन्मिएर पनि गिरीको ध्यान धन सम्पत्तिमा नगएको बताउनुभयो। कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले लोकतन्त्रलाई जनताबाट नभई माथिल्लो तहका नेताबाट नै खतरा छ भन्ने गिरीले गर्नुभएको विषय अहिले सही साबित हुँदै गएको बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको हो। आचार्यको पक्षमा 70 र विपक्षमा 11 मत परेको थियो। एमाले कांग्रेसको समीकरण बनेपछि गत साउन 7 गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिनुभएको हो। मुलुकभर पहिरोका कारण राष्ट्रिय राजमार्गका सातवटा खण्ड अवरूद्ध भएका छन् भने 244 सड़क खण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको सड़क विभागले जनाएको छ। मदन भण्डारी राजमार्गको प्युठान स्थित गर्जेनीमा भालुवाङ, लिवाङ, रोल्पा, माडीचौर, दारबोट खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। मोरङको चतरा, मूलघाट, माझीटार, अमापु, डाँडा, गणेशचोक राजमार्ग स्थित चतरा पुलदेखि बराहा क्षेत्र जाने सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या परेको छ। त्यस्तै सुर्खेत, तल्लो, ढुंगेश्वर, सातखम्बा, दुल्लु, पिपलकोट, खुलालु, मनमा, नगमा, जुम्ला राजमार्गको कालीकोट स्थित गाल्जे खण्ड पनि पूर्ण रूपमा नै अवरूद्ध भएको छ। पुष्पलाल मध्यपाड़ी लोकमार्गको पाँचथर स्थित एलम्बर सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यस्तै तानसेन रिडी कोरोला राजमार्गको गुल्मी स्थित अचेश्वर गुफा नजिकको सड़क खण्ड र राप्ती राजमार्गको सल्यान स्थित चोरखोला सड़क खण्ड समेत पूर्ण रूपमा अवरूद्ध भएको सड़क विभागले जनाएको छ। यसैबीच वर्षाका कारण माटो गलिसकेकाले हल्का वर्षा हुँदा समेत पहिरोको जोखिम बढ़ी हुने भएकाले अत्यावश्यक काममा मात्रै हिण्डुल गर्न र सतर्कता अपनाउनु पर्नेमा भूगर्भविदहरूले जोड़ दिनुभएको छ। उप प्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले शहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेको बताउनु भएको छ। काठमाडौँ क्षेत्र नम्बर एकमा हिजो आयोजित कार्यक्रममा उप प्रधानमन्त्री सिंहले सुरक्षित र व्यवस्थित शहर निर्माणका लागि मन्त्रालयले काम गरिरहेको र परिणाम विस्तारै देखिने बताउनुभयो। उहाँले काठमाडौँ उपत्यकाका बागमती विष्णुमती लगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउनसाथ तनहुको दमौली अस्पताललाई 50 शैयामा स्तर वृद्धिको प्रक्रिया अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सहितको टोलीसँग हिजो भएको भेटमा मन्त्री पौडेलले 3.5 रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाए लगत्तै मन्त्री परिषदमा प्रस्ताव लगी व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो। मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरी 50 शैयामा स्तर वृद्धि गर्ने काममा सहयोगका लागि समितिका अध्यक्ष शान्तिरमण वाग्ले र संविधान सभा सदस्य रामचन्द्र पोखरेलले आग्रह गर्नुभएको थियो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुने बताउनु भएको छ। सुनकोशी इन्द्रावती सेवा समाज सिन्धुपाल्चोकले हिजो आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा हुन नहुनेमा जोड़ दिनुभयो। नेता डाक्टर कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको पनि उल्लेख गर्नुभयो। स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर सरकारले ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमाले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएको बताउनु भएको छ। नेपाली कंग्रेस जिल्ला कार्य समिति रूपन्देही प्रशिक्षण शाखाद्वारा आयोजित 3 दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले वर्तमान सरकार 3.5 वर्ष नै चल्ने र कुनै पनि उथलपुथल नहुने दावी गर्नुभयो। महामन्त्री थापाले संविधान गतिशील दस्तावेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने भन्दै संविधानलाई चलायमान बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। महामन्त्री थापाले अहिलेको संघीयता नक्कली भएको भन्दै संविधान संशोधन गरेर सक्कली संघीयता कार्यान्वयनमा ल्याउने प्रश्न पार्नुभयो। महामन्त्री थापाले कांग्रेस रूपन्देहीले शुरू गरेको प्रशिक्षणको कार्यक्रम अब देशभरि नै शुरू हुने पनि बताउनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरूको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनु भएको छ। प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता प्रतिरोधी प्रणालीदेखि पूर्वाधार भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालू आर्थिक वर्ष 2081-82 घर बीमामा बजेट छुट्याएको मुख्यमन्त्री कर्णेलले जानकारी दिनुभयो। प्रदेश सरकारले यसका लागि 4.5 करोड़ बजेट विनियोजन गरेको छ। उहाँले भन्नुभयो, उहाँले प्रदेश सरकारले गत वर्षको झाँझरकोट भूकम्पमा जीवन गुमाउने मृतकका परिवारलाई 2 लाख रूपियाँका दरले विपद जोखिम विरूद्ध सामूहिक दुर्घटना बीमा रकम दिइएको पनि बताउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगी काम नगर्नेहरूको सूची सार्वजनिक गर्ने बताउनु भएको छ। मन्त्रालयमा हिजो संचारकर्मीसँग कुरा गर्दै उहाँले कृषि मन्त्रालयले पछिल्लो 5-7 वर्षमा अर्बौं रूपियाँ अनुदान दिएको र सबै विवरण सार्वजनिक गर्नुपर्छ भन्नेमा आफू रहेको र सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको जानकारी गराउनुभयो। आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलनदेखिका यावत समस्या रहेको चर्चा गर्दै उहाँले दुग्ध किसानको बक्यौतादेखि उखु किसानको पैसा दिने गरी काम गरिरहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभा बैठकले प्रदेशको निजामती सेवा ऐन संशोधन विधेयक 2079 पारित गरेको छ। हिजो बसेको प्रदेशसभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले निजामती सेवा ऐन संशोधन विधेयक 2079 निर्णयार्थ प्रस्तुत गर्नुहुँदै सो संशोधन विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो। त्यसअघि बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्कीले विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै कर्मचारीको क्षमता अभिवृद्धि र प्रदेश निजामती सेवालाई प्रभावकारी बनाउन ऐन संशोधन गर्नु परेको बताउनुभयो। भोजपुरका किसानहरू व्यावसायिक लोट सल्लाह खेतीमा जुटेका छन्। राम्रो आमदानी हुने भएपछि किसानहरू औषधिजन्य बहुउपयोगी जड़ीबुटी लोट सल्लाहको खेतीमा जुटेका हुन्। जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
राम्रो आमदानी हुने भएपछि भोजपुरका किसान औषधिजन्य बहुउपयोगी जड़ीबुटी लोटसल्लाको खेतीमा जुटेका छन्। यहाँको आम्चो गाउँपालिका दुईमा सातजना कृषक मिलेर व्यावसायिक रूपमा लोटसल्ला खेती थालेका हुन्। भसाई सराईका कारण बाँझिँदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिब 300 रोपनी जमिनमा लोटसल्लाको व्यावसायिक खेती भइरहेको छ। भावी दिनमा यसलाई थप विस्तार गर्ने उद्देश्य रहेको किसानहरूको भनाई छ। कृषक सन्तोष चौलागाई:
स्वास्थ्य अवश्य नै भइहाल्छ नि सर हामीलाई, अब यो किनकि अब हाम्रो सबैको प्राइभेट लगानी भएको हुनाले कार्यालयले नै केही सहयोग गरेको हुँदाखेरि धेरै नै सहयोग पुगेको छ सर। हामीले हालसालैलाई चाहिँ अहिले लगभग 300 रोपनी जति जमिन उपलब्ध गराएर अहिले रोपिसक्यौँ, अनि अब कन्टिन्यू लगभग हामीले 1500 जति योजना गरेका छौँ रोपनी।
खाली जमिन पर्यङ्गमा ल्याउने लक्ष्यका साथ भइरहेको खेती विस्तारको कामलाई राज्यले पनि आवश्यक पोषणका कार्यक्रम सञ्चालन गरिरहेको छ। यो क्षेत्रमा कृषकले उदाहरणीय रूपमा लोटसल्लाको खेती गरिरहेकाले आवश्यक सहयोग गर्दै आएको डिभिजन वनकार्यालय भोजपुरले जनाएको छ। गत आर्थिक वर्षमा कार्यालयबाट बिरुवा खरिद को लागि 4,05,000 सहयोग गरेको कार्यालयले जनाएको छ। विशेष गरेर जिल्लामा भूगोल अनुसारको जड़ीबुटी खेतीमा जोड़ दिएको डिभिजन वनकार्यालय भोजपुरका अधिकृत कपिल देव अधिकारीले बताउनुभयो।
हाम्रो मुख्य उद्देश्य भनेको यस हावापानीमा उपयुक्त प्रकारको यो जड़ीबुटी जुन छ लोटसल्ला चिराइतो सतुवा यो प्रचुर सम्भावना छ यसको। यहाँ हुने खालको हावापानी मिल्दोजुल्दो छ, माटो पनि मिल्दोजुल्दो देखिन्छ र यहाँ चाहिँ उचाइ पनि मिल्ने हुनाले अब यो लगाएर भोजपुरको यो पकेट एरिया जड़ीबुटीको पकेट एरियामा चाहिँ समृद्धिको लागि चाहिँ वन क्षेत्र यो कृषि क्षेत्र जड़ीबुटीको क्षेत्रबाट
लोटसल्ला बहुउपयोगी औषधिजन्य गुण भएको वनस्पति रहेकाले यसको खेती विस्तारमा जोड़ दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ। जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ:
हामीले गर्ने सहयोग निरन्तर गरिरहँदा यो फरक पर्दैन भन्ने मलाई लाग्छ र उहाँहरूको जुन किसिमले यो ठाउँको लागि उदाहरणीय काम भएको मैले बुझेको छु।
जैविक विविधतासँगै क्यान्सर जस्तो घातक रोगको औषधिको कच्चा पदार्थको रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरूको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ। सुर्खेतबाट नेपालगंज जाँदै गरेको गाड़ी सुर्खेतको भेरीगंगा नगरपालिका 5 एमाले मोड़मा दुर्घटना हुँदा उहाँ सख्त घाइते हुनुभएको थियो। नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको निधन भएको अस्पतालले जनाएको छ। उहाँ नेकपा माओवादी केन्द्रको तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। अर्घाखाँचीको सितगंगा नगरपालिकाको भंगलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एकजनाको मृत्यु भएको छ। हिजो परेको अविरल वर्षाका कारण सितगंगा नगरपालिका वड़ा नम्बर 13 सिमल पानीको भंगलामा गोठ माथिबाट खसेको पहिरोले पुरिँदा 35 वर्षीय विष्णु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरो खस्न थालेपछि पशु चौपाए फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो। गोठमा थापासँगै एक भैंसी र दुई बाख्रा समेत च्यापिएका छन्। सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही 10 गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ। अठोला पञ्चाङ्गका पञ्चाङ्गकार दिल्लीराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसपालि गौरा पूजन भाद्र कृष्ण पक्षमा रहेको जनाइएको छ। अठोला पञ्चाङ्गका अनुसार भदौ 8 गते बिरूडा पञ्चमी, 9 गते षष्ठी तिथि, बिरूडा धुने नोलाको गौरा, गौरा सप्तमी, अमुक्ता भरण सप्तमी र भित्री गौरा रहेको तथा 10 गते अठेवाली अर्थात गौरा पर्व मनाइनेछ। भदौ 11 गतेपछि आफ्नो अनुकूलता अनुरूप गौरा सेलाउने चलन रहेको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको बलुचिस्तानमा भारी वर्षाका कारण 19 जनाको मृत्यु भएको प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। डन न्यूजका अनुसार मनसूनी वर्षाले मानवीय तथा भौतिक क्षति पुर्याउँदा अन्य 11 जना घाइते भएका छन् भने 3,000 भन्दा बढ़ी व्यक्तिहरू प्रभावित भएका छन्। पीडीएमएका अधिकारी युनुस मेंगलले हालैको वर्षाले बलुचिस्तान प्रान्तका 16 जिल्लाहरू प्रभावित भएको तथा राहत कार्य जारी रहेको बताउनु भएको छ। हालै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति अभियानमाथि भएको ह्याकिङमा ईरानको हात रहेको संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले बताएका छन्। एफबीआई र अन्य संघीय निकायहरूले संयुक्त विज्ञप्ति निकाल्दै इरानले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय लिएर वैमनस्य उत्पन्न गराउन र लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वासलाई अवमूल्यन गर्न खोजेको बताएका छन्। ट्रम्पको अभियानले आफ्नो आन्तरिक सन्देशलाई इरानले ह्याक गरेको आरोप डेढ साता अघि लगाएको थियो। इरानी अधिकारीहरूले यसलाई अस्वीकार गर्दै आएका छन्। उक्त अनुसन्धानबारे जानकार स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताए अनुसार इरानी ह्याकरहरूले डेमोक्रेटिक दलकी प्रत्याशी कमला ह्यारिसको अभियानलाई पनि निशाना बनाएको आशंका गरिएको छ। अब आर्थिक समाचार।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरूको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा काठमाडौँमा आयोजना भएको विकासका लागि वित्त सम्बन्धी संवाद कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालले न्यून राजस्व संकलन र बढ़दो सार्वजनिक ऋणको दायित्वका कारण सृजित समस्या भोगिरहेको बताउनु भएको हो। उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, विकास सहायताको बढ़दो प्रवृत्तिले विकासोन्मुख र अल्प विकसित देशहरू थप समस्यामा रहेको अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो। त्यसैले विकास वित्तका नवीन तथा वैकल्पिक उपायहरूको खोजी गर्नु अहिलेको आवश्यकता भएको अर्थमन्त्रीले बताउनुभयो। कुल गारस्ट उत्पादनको तुलनामा राजस्वको अनुपात तुलनात्मक रूपमा राम्रो देखिए पनि दिगो बनाउनु पर्ने चुनौती रहेको अर्थमन्त्रीको भनाई थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश अति कम विकसित मुलुकबाट स्तर उन्नति हुने क्रममा ऋणमा बढ़दो निर्भरताले अरू थप चुनौती थप्ने उल्लेख गर्नुभयो। मुलुकका 753 स्थानीय तह मध्ये 539 स्थानीय तहहरूमा पूर्ण रूपमा विद्युतीकरण भएको छ। 196 स्थानीय तहमा आंशिक रूपमा बिजुली पुगेको र राष्ट्रिय प्रसारणको विद्युत 18 स्थानीय तहमा पुग्न नसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरणको विद्युतीकरण तथ्याङ्क 2081 अनुसार कुल जनसंख्याको 79% बीचमा विद्युत सेवा पुगेको छ। विद्युतका ग्राहक संख्या सामुदायिक सहित 59,35,000 पुगेको छ। विद्युतको पहुँच पुगेको जनसंख्या मध्ये 97% राष्ट्रिय ग्रिडबाट र 2%ले ग्रिड भन्दा बाहिरबाट विद्युत उपभोग गरिरहेका छन्। 7 प्रदेश मध्ये मध्य प्रदेशमा 100% विद्युतीकरण भएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम 74.38% मात्र विद्युतीकरण भएको छ। बीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा 12,16,32,00,000 राजस्व संकलन गरेको छ। साउनमा त्यस कार्यालयलाई 16,86,87,40,000 राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो। कार्यालयले लक्ष्यको 72.11% मात्र राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन उत्साहप्रद भएको बताउनुभयो। चालू आर्थिक वर्षको पहिलो महिनामा बीरगंज भन्सार नाका हुँदै 46,59,26,96,000 मूल्य पर्ने वस्तु तथा सामान नेपालमा आयात भएका छन्। चालू आर्थिक वर्षको पहिलो महिनामा 2,65,66,68,000 मूल्य पर्ने स्वदेशी वस्तुहरू सो नाका हुँदै निर्यात भएका छन्। चालू आर्थिक वर्षका लागि पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ जिल्लाका किसानलाई 9,06,00,000 अनुदान रकम वितरण हुने भएको छ। अनुदानका लागि गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र मार्फत 3,33,25,000, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट 2,52,21,000 र संघीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईबाट 3,21,68,000 बजेट प्राप्त भएको केन्द्रहरूले जनाएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट मुस्ताङ, पर्वत र बागलुङका किसानले सुविधा प्राप्त गर्नेछन्। कुल लागतको 50-85% अनुदान प्राप्त हुने कार्यक्रमका लागि तीनवटै कार्यालयले सार्वजनिक सूचना मार्फत प्रस्ताव आह्वान गरेका छन्।
घरेलु टोली नेपाल र बंगलादेश एक खेल अगावै दक्षिण एसियाली फुटबल महासंघ साफ U20 च्याम्पियनशीपको सेमिफाइनलमा प्रवेश गरेका छन्। सातदो बाटो स्थित इन्फा मैदानमा मंगलबार बंगलादेशले श्रीलंकालाई 2-0 गोलले पराजित गरेसँगै समूह एबाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो। दुवै खेलमा पराजित श्रीलंका भने अंकविहीन हुँदै बाहिरिएको छ। पहिलो खेलमा श्रीलंका नेपालसँग 1-0 गोलले पराजित भएको थियो। अब बिहिबार हुने नेपाल र बंगलादेश बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लाम र पीएस अहमद नुभावले गोल गरे। थाइल्याण्डमा आगामी नोभेम्बर 21 30 हुने तय भएको छैठौं एसियन इन्डोर एन्ड मार्शल आर्ट गेम्स ब्याङ्कक चुनबुरी आयोजकको कमजोरीका कारण नहुने भएको छ। एसियाली महादेशभित्र ओलम्पिकको अभियानको नेतृत्व गर्ने संस्था ओलम्पिक काउन्सिल अफ एसिया ओसिएले स्थानीय आयोजक कमिटी सोमबारका लागि तोकिएको समयभित्र आवश्यक तयारी गर्न असफल भएकाले तत्कालका लागि खेल महोत्सव नै रद्द गरिएको जनाएको छ। एसियाली इन्डोर खेलकुदमा महत्वपूर्ण मानिने यो खेल महोत्सवका लागि नेपालले पनि प्राथमिकताका साथ तयारी गरिरहेको थियो। ओसियोको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार आयोजक थाइल्याण्डको स्थानीय आयोजक कमिटिले ओसियोद्वारा निर्धारित सत्रहरू पूरा गर्न नसकेकाले खेलकुद महोत्सव रद्द गरिएको हो। अन्तिम समयमा खेल रद्द गर्दा एसियन इन्डोर एण्ड मार्शल आर्टमा भाग लिनका लागि लामो समयदेखि तयारी रहेका खेलाड़ी विभिन्न देश र अन्य सरकारमा पर्न जाने असरप्रति ओसियोले आफू संवेदनशील रहेको बताएको छ। 2021 हुनुपर्ने भए पनि छैटौं एसियन इन्डोर एण्ड मार्शल आर्ट गेम्स कोविड महामारी र थाइल्याण्डमा भएको सरकार परिवर्तनका कारण पटक पटक मिति सारेर यो वर्षको नोभेम्बर 21 30 गर्ने निर्णय भएको थियो।
अझै बम अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 10.4 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:38 भयो भने सूर्यास्त भरे साँझ 6:36 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संविधान संशोधनका विषयमा कांग्रेस र एमाले बीच भएको सहमति कुनै दलका विरूद्ध नभएको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त। मुलुकभर पहिरोका कारण राष्ट्रिय राजमार्गका 7 खण्ड अवरूद्ध। 244 सड़क खण्ड एकतर्फी सञ्चालनमा रहेको सड़क विभागद्वारा जानकारी। पाकिस्तानमा भारी वर्षाका कारण 19 जनाको मृत्यु र 20 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा नेपाल र बंगलादेश एक खेल अगावै सेमी फाइनलमा प्रवेश। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।